نحمده ونصلي على رسوله الكريم اما بعد بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد عن عثمان رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم من توضأ فأحسن الوضوء خرجت خطاياه من جسده حتى تخرج من تحت أسفاره او كما قال عليه الصلاة والسلام. یہ حدیث ہے حضرت عثمان رضی اللہ تعالیٰ عنہ سے, اس میں یہ روایت بیان فرما رہے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من توضأ, جس کسی نے بھی وضو کیا, فأحسن الوضوء, اور بہت ہی اچھی طرح وضو کیا, صحیح جو مسنون طریقہ ہے یا صحیح یعنی بالکل کمپلیٹ طریقے سے وضو صحیح معنوں میں کیا, تو خرجت خطایاہ من جسد ہی, اس کی جو خطایا ہیں یعنی کہ غلطیاں ہیں, گناہ ہیں, وہ نکلنا شروع ہو جاتے ہیں, من جسد ہی, اس کے جسم سے, حتی تخرج من تحت اسفاری ہی, یہاں تک کہ اس کے ناخنوں کے نیچے سے بھی اس کے گناہ جو ہیں وہ جھڑنا شروع ہو جاتے ہیں. مثال کے طور پہ ایک دفعہ نبی کریم صلی اللہ علیہ وسلم تشریف فرما تھے تو وہاں پہ ایک درخت انہوں نے دیکھا, بالکل جو پرانا یعنی آٹم کے سیزن میں, بالکل جس کے یعنی سوکھے پتوں والا, تو اسے ایسے یوں ہلایا اپنی صحابہ کے سامنے, تو اس کے جو سوکھے پتے تھے ڈرائی لیوز, وہ سب گرنا شروع ہو گئے اس کے اوپر, تو انہوں نے گناہوں سے کو جھڑنے کی مثال اس سے سمجھائی. اب یہاں پہ اس حدیث میں جو ہم نے پڑھی, اس میں بخاری اور مسلم شریف کے اندر دونوں میں روایت موجود ہے, اس میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جو بھی بندہ وضو کرے اور اچھی طرح وضو کرے, پراپرلی اس کے جو سب سارے لوازمات ہیں وضو کے, ان کی صحیح خیال کرتے ہوئے وضو کرے, تو اس کے گناہ اس کی باڈی سے باقاعدہ جھڑنا شروع ہو جاتے ہیں, یہاں تک کہ اس کے ناخنوں کے نیچے تک سے اس کے جو گناہ ہیں وہ نکلنا شروع ہو جاتے ہیں. یعنی اگر کسی بندے نے واقعی صحیح نیت اور اخلاص کے ساتھ وضو کیا ہے تو پھر گویا کہ وہ گناہ فری بالکل ہوتا ہو کہ اس وضو سے فارغ ہوا. تو ظاہر ہے وضو کی اپنی ایک بہت ہی بڑی فضیلت ہے, بینیفٹ ہے, اور اسی لیے باوضو رہنے میں ہی بہت ساری روایات سے بھی پتہ چلتا ہے کہ نجات کا ہی ایک طرح سے راستہ نکل آتا ہے. اور ظاہر ہے اگر غور کریں جو خاص طور سے شاہ ولی اللہ رحمہ اللہ نے بھی لکھا ہے اور ساری اس کی ڈیٹیل ہیں, لیکن جس بھی کوئی سلیم الفطرت انسان ہے, جو جس کے اندر کوئی روحانیت کی جو بہیمت ہوتی ہے, جو ڈنگر پنا ہوتا ہے, جو صحیح یعنی معنوں میں سلیم الفطرت نیک انسان ہوتا ہے, جس کی نیک روح ہوتی ہے, پاک روح ہوتی ہے, اور گناہوں سے صحیح معنوں میں مغلوب نہیں ہوتا, گویا اس کے اوپر غشی طاری نہیں ہوتی, تو وہ جب بھی کبھی اگر نوٹ وردی چیز ہے کہ حدث کی حالت میں ہوگا یعنی ناپاکی کی حالت میں ہوگا, تو اس کا دل کرے گا کہ فوراً پاکی حاصل کرے, اور یہاں تک کہ اگر وضو بھی ٹوٹ جائے تو وہ اپنے باطن کی پاکی کو اور ظلمت کو دور کرنے کے لیے ایک طرح سے گندگی محسوس کرتا ہے اور وہ اسے دھوتا ہے. اگر ہاتھ ہی گندے ہو گئے مثال کے طور پہ, کہیں کوئی گند مٹی کوئی ناپاکی لگ گئی تو فوراً ہاتھ دھوتا ہے. تو ایک نیچرل سا ایک فینومنن ہے, ایک نیچرل سا ایک انسان کی اپنی انسٹنکٹ ہے, جو انسان پاک رہنا سمجھتا ہے اپنے اوپر, تو وہ ضرور پاکی حاصل کرتا ہے پانی سے, اور یہی وضو ایک ایسی چیز ہے جس کو اسلامی شریعت نے ہر قسم کے گناہوں سے ازالے کے لیے, دور کرنے کے لیے ایک طریقہ بیان فرما دیا. یہاں تک کہ اگر حدیث پاک میں آتا ہے کسی کو غصہ آ رہا ہے اور وہ چاہیے کہ وضو کر لے, اب ظاہر ہے بظاہر تو غصے کا تعلق وضو سے کیا سمجھ آ جائے گا, لیکن ظاہر ہے سائنٹیفکلی پروون چیز بھی ہے کہ غصے کی حالت میں انسان کے اندر ایک گرمی حاوی ہوتی ہے, تو اس جب وہ وضو کرتا ہے تو اس کی باڈی خود بخود چل ہو جاتی ہے, اور وہ اس سے انشاءاللہ اللہ کے حکم سے اس کا غصہ بھی زائل ہوتا ہے. بہرحال یہاں پہ یہی بتایا جا رہا ہے کہ وضو کی اپنی اتنی ایک برکت ہے، اتنی ایک مرتبہ ہے، مقام ہے کہ اس سے خود بخود انسان کے اپنے گناہ جھڑنا شروع ہو جاتے ہیں، یہاں تک کہ اس کے ناخنوں کے نیچے تک سے گناہ صاف ہو جاتے ہیں۔ اور بلکہ ابو ہریرہ رضی اللہ عنہ کی ایک روایت میں آتا ہے، اذا توضا العبد المسلم، جب کوئی مسلمان بندہ یا مومن بندہ جب وضو کرتا ہے، جب وہ منہ دھوتا ہے، تو اس کے سارے کے سارے جو چہرے کے گناہ ہیں وہ معاف ہو جاتے ہیں۔ پھر جب وہ انسان اپنے ہاتھ دھوتا ہے تو جو کوئی بھی گناہ اس کے ہاتھوں نے کیے ہوتے ہیں وہ معاف ہو جاتے ہیں۔ اور پھر وہ پاؤں دھوتا ہے تو جو کوئی بھی گناہ اس کے پاؤں نے کیے ہوتے ہیں وہ سب اس کے گناہ معاف ہو جاتے ہیں۔ ظاہر ہے منہ کے گناہوں کا مطلب کسی نے بد نظری کی ہے، گناہ کیا، لیکن اس نے وضو کر لیا، اس نے اللہ سے گویا کہ ان وے اللہ سے وہ توبہ ہی کر رہا ہے کہ وہ اب اللہ کی طرف رجوع اللہ کر رہا ہے۔ تو اسی طرح پھر وہ کلی کرے گا، ناک میں پانی ڈالے گا، تو زبان کے گناہ، ناک کے گناہ سارے خود بخود اس وضو سے جھڑنا شروع ہو جائیں گے۔ اور ظاہر ہے قرآن پاک میں بھی آتا ہے ان الحسنات یذہبن السیئات، کہ جو نیکیاں ہیں وہ گناہوں کو دھو دیتی ہیں۔ ظاہر ہے وضو بھی ان اٹ سیلف ایک نیکی ہی ہے، صحیح انسان جب نیت سے اللہ کے لیے خالص اخلاص کے ساتھ وضو کرتا ہے تو وہ ایک نیکی کر رہا ہے، تو یہ خود بخود اس کے گناہوں کو گویا کہ دھونا شروع کر دیتی ہے۔ ظاہر ہے تو اسی لیے یہ بہرحال قرآن پاک کی بھی ایک آیت میں جیسے آتا ہے سورہ ہود میں ان الحسنات یذہبن السیئات، لیکن ظاہر ہے آف کورس اس میں کوئی کبائر گناہ اگر کسی نے کیا ہے، گناہ کبیرہ کیا ہے، تو اس کے بارے میں تو سورہ نساء میں آتا ہے، ان تجتنبوا کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم، اگر جو بندہ ہے وہ کبائر گناہوں سے بچتا رہے گا تو پھر اس کے گناہ معاف ہوں گے۔ یہ نہیں کہ اگر کوئی بندہ کبیرہ گناہوں میں انوالو ہو اور وہ اس کے گناہ بھی وضو کرنے سے معاف ہو جائیں گے تو ظاہر ایسا نہیں ہوگا، لیکن بہرحال جو بھی مائنر انسان کی غلطیاں ہیں، خطایا ہیں جیسے کہا گیا حدیث پاک میں، یا گناہ ہیں، وہ ضرور انشاءاللہ تعالی اللہ کے حکم سے معاف ہو جائیں گے۔ اور پھر ایک روایت میں آتا ہے حضرت عمر بن خطاب رضی اللہ عنہ کی، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ما منکم من احد ان یتوضا فیبلغ یصبح بالوضوء ثم یقول اشہد ان لا الہ الا اللہ وان محمد عبد رسول الا فتحت له ابواب الجنہ الثمانیہ یدخلها من ایھا شاء، کہ جب کوئی بندہ صحیح معنوں میں وضو کرتا ہے اور پھر وہ یہ دعا مانگے، اشہد ان لا الہ الا اللہ و اشہد ان محمد عبد رسول، تو اس کے لیے جنت کے تمام دروازے، یعنی آٹھ دروازوں کا ذکر ہے کہ اس کے لیے جنت کے آٹھوں دروازے کھول دیے جاتے ہیں، یدخلو ہا من ایشا، جس دروازے سے وہ چاہے وہ جنت میں داخل ہو جائے۔ یعنی وضو گویا کہ اس نے ایک جو فزیکل اپنی پاکی ہے وہ حاصل کر لی، جو یعنی انٹرنسک ناپاکی تھی اس کو دھو دیا اپنی باڈی سے، اور پھر جو نان انٹرنسک یعنی کہ اس کے ایمان کا اصل جو تعلق ہے، اس کے اندر کی جو روحانیت ہے، اس کی بیماری دھونے کے لیے کلمہ شہادت بتایا، اشہد ان لا الہ الا اللہ وان محمد عبد رسول، اس نے یہ بھی ساتھ میں پڑھ لیا، تو اب گویا کہ اس نے اپنی انر سیلف کو بھی پاک کر دیا، اب وہ جس جنت کے آٹھوں دروازے کھل گئے، اب جس دروازے سے وہ چاہے داخل ہو جائے۔ ظاہر ہے بہت ساری فضیلتیں ہمیں وضو کی ملتی ہیں، اور بے تحاشا ہمیں اس کے بینیفٹس پتہ چلتے ہیں۔ دوسری روایت میں تو یہاں تک آتا ہے حضرت ابو ہریرہ رضی اللہ عنہ کی، جس میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ان امتی یدعون یوم القیامت غرا محجلین من اثار الوضوء فمن استطاع منکم ان یطیل غرتی فلیفعل، کہ قیامت کے دن کا ذکر آ رہا ہے کہ میرے امتی جو ہوں گے قیامت کے دن اس حال میں بلائے جائیں گے کہ جو ان کے وضو کے آثار ہوں گے، ظاہر ہے جو جو اس نے باڈی میں وضو کیا، اس نے ہاتھ دھوئے، منہ دھویا، پاؤں دھویا، تو وہ اس کا چہرے، ان کے ان امتیوں کے ہاتھ پاؤں جو ہوں گے وہ روشن اور منور ہوں گے، یو نو ان سے لائٹ نکل رہی ہوگی۔ اور اسی لیے فرمایا کہ جو کوئی بھی تم میں سے اس روحانیت کو بڑھا سکے تو اور مکمل کر سکے وہ اسے ایسا ضرور کرے۔ یعنی ظاہر ہے یہ وضو سے ہی متعلق بات ہو رہی ہے کہ جو بندہ وضو کرے گا تو اس کے قیامت کے دن وہ جو باڈی پارٹس ہوں گے وہ منور ہوں گے، ان سے روحانیت نکل رہی ہوگی، ان سے لائٹ نکل رہی ہوگی، نور ہوگا۔ تو وہ اس نور کو بڑھانے کا اور کیا طریقہ ہے کہ وضو اچھی طرح کرے، با جو مسنون طریقے سے صحیح معنوں میں اخلاص کے ساتھ وضو کرے گا تو قیامت کے دن اس کے وہ باڈی کے جو اعضاء ہوں گے، باڈی پارٹس ہوں گے، وہ منور ہوں گے، سبحان اللہ۔ تو اس کے لیے اتنی ظاہر ہے برکت اور رحمت قیامت کے دن بھی اسے ملے گی، دنیا میں بھی اس کے گناہ معاف ہوں گے، اور آخرت میں تو ملے گی ہی ملے گی جو بینیفٹس ہوں گے ایک وضو کے کرنے سے صرف صحیح معنوں میں۔ और फिर कोई बंदा ज़ाहिर है अगर मुश्किल में तकलीफ़ में वज़ू करता है तो उसका अपना एक और बड़ा मकाम होगा। एक रिवायत में आता है हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु की, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा फरमाया, अला उदुल्लुकुम अला मा यमहुल्लाह बिल खताया व यरफ़ऊ बिल दरजात, मैं तुम्हें बताऊँ ऐसी चीज़ बताऊँ जिसके जिससे अल्लाह तुम्हारी जो खताया यानी कि गलतियाँ गुनाह हैं उन्हें माफ़ करता है, और यरफ़ऊ बिल दरजात और तुम्हारे दरजात बुलंद करता है। ज़ाहिर सहाबा ने अर्ज़ किया या रसूलल्लाह, बला या रसूलल्लाह। इस पर फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस्बाउल वुज़ू अला मकारिही व कसरुल खताया इला मस्जिद व इंतज़ारुस सलाति बादस सलाति फज़ालिकुमुर रिबात फज़ालिकुमुर रिबात, के तकलीफ़ और नागवारी के बावजूद पूरी तरह वुज़ू जो बंदा कामिल करता है, यानी उसे मुश्किल है, ठंड लग रही है, ठंड के लग रही है, पानी गर्म नहीं आ रहा किसी फॉर्म में, या सर्दी है या वाइस वर्सा गर्मी है और पानी बहुत ज़्यादा गर्म है मिसाल के तौर पे, तो उस सूरत में भी मुश्किल हो सकती है। कोई बंदा फिज़िकली तकलीफ़ में है, झुक नहीं सक रहा, मुश्किल से वजू कर रहा है, लेकिन उस मुश्किल के बावजूद होने के किसी भी फॉर्म में मुश्किल है इंटरनल या एक्सटर्नल वजूहात की बुनियाद पर, लेकिन वो मुश्किल के बावजूद वजू करता है जब कामिल, और फिर मस्जिद की तरफ जाता है, यू नो मस्जिदों की तरफ जो ज़्यादा कदम पड़ते हैं जिस बंदे के, और ऐसा बंदा जो एक नमाज के बाद दूसरी नमाज का मुंतज़िर रहता है, यू नो एक नमाज हुई है तो फिर उस वेटिंग के व्हेन इज़ गोइंग टू बी द नेक्स्ट सलात, ये ऐसा बंदे हैं तीन जिनके बारे में फरमाया, यही ज़ालिकुमुर रिबात, ये रिबात हैं, असली रिबात हैं। रिबात कहते हैं जो मुस्लिम बाउंड्रीज़ के ऊपर जो पड़ाव डाल के जो गार्ड्स जो सिक्योरिटी के लिए बैठते हैं, यानी इसका असल मतलब जो है ये इस्लामी सरहद पर पड़ाव डालने के लिए, यू नो दुश्मन के हमले से जो हिफाजत के लिए जो लोग जो गार्ड्स जो सिक्योरिटी अहलकार बॉर्डर्स पे बैठते हैं, या कोई फिजिक छोटे लेवल पे किसी घरों पे मस्जिदों को सिक्योरिटी प्रोवाइड करते हैं, ऐसे जो सिक्योरिटी के लोग होते हैं अहलकार होते हैं, इनको रिबात कहा जाता है, गोया इनका बड़ा ज़ाहिर है अपना एक मकाम है। तो मुश्किल के बावजूद वुजू करना, फिर इसका अपना इतना मकाम है कि ये तो गोया रिबात में से है, ये तो गोया के दुश्मन से लड़ने के लिए, दुश्मन से प्रोटेक्शन के लिए, एक सिक्योरिटी अहलकार के तौर पर प्रोटेक्शन के लिए पहरेदार बना हुआ खड़ा हुआ है। ज़ाहिर है इसका अपना एक मकाम ऑब्वियसली वज़ू का ही इतना बताया गया मैं बार बार रिवायात में, और सही मायनों में एहतमाम करके फिर वज़ू करना इसकी एक अपनी ज़ाहिर ईमानी शान है, और ये एक ईमान की गोया साइन ऑफ ईमान है बंदे का अपना। ये एक रिवायत से भी पता चलता है हज़रत सौबान रज़ी अल्लाह अन्हु की, जिसमें आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस्तकीम वलन तुहसु वालमु अन्न खैर अमालिकुम सलात वला युहफिज़ु अलल वुज़ू इल्ला मुमिनुन, के सही ठीक रास्ते पर चलो, सिरात मुस्तकीम पर कायम रहो, लेकिन ज़ाहिर है सिरात मुस्तकीम क्योंकि बहुत मुश्किल है इसलिए तुम इस पर काबू और सही मायनों में नहीं रख सकोगे, लेकिन यू नो बी वेयर कि तुम्हारे जो सारे आमाल हैं उनमें सबसे बेहतर चीज़ नमाज है, और वुज़ू जो है वुज़ू की सही मायनों में निगहदाश्त करना एक मोमिन बंदा ही कर सकता है। सही मायनों में जो मोमिन होगा, जो मुसलमान होगा, ला युहाफिज़ु अल-वुज़ू इल्ला मुमिनुन, सही मायनों में वुज़ू की हिफाजत करना वो एक मोमिन के अलावा मुश्किल काम है किसी के लिए करना। ज़ाहिर है सही मायनों में हिफाजत करने का मतलब यही है कि वो हमेशा सुन्नत के मुताबिक वज़ू करे, जो मसनून तरीक़ा हमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने वज़ू करने का बयान फरमाया उसको इंस्ट्रक्शंस के मुताबिक वज़ू करे, तो ये भी एक हिफाजत करने के मायनों में आता है, या फिर बार बार वज़ू करे, यू नो अगर टूट गया वज़ू तो हर वक्त बावज़ू रहने का अपना एक मामूल बनाए, इवन सोते वक्त वज़ू करने के बारे में आता है उसके इतने फ़ज़ाइल हैं, बार बार इवन दो अब नमाज नहीं पढ़नी है लेकिन फिर भी वो बावज़ू हालत में रहेगा तो उसका अपना एक मकाम होगा, मर्तबा होगा जो कि बढ़ता रहेगा, और उसी के बारे में आया कि वो हिफाजत करने वाला होगा गोया अपने वज़ू के। और एक चीज़ और भी है कि अगर एक बंदा है जिसका वज़ू है ऑलरेडी, اب اگر وہ وضو اس کے اوپر سے کرتا ہے تو اس کے بارے میں تو آتا ہے من توضع علی طہر کتب لہ عشر حسنات، اس کے لیے 10 نیکیاں اور ایکسٹرا 10 نیکیاں لکھی جاتی ہیں جو وضو ہے اور ہونے کے باوجود وضو کرتا ہے. اور پھر کوئی بندہ جو وضو کرنے کی صحیح طریقے سے اپنا معمول نہیں بناتا یا اس سے درگزر کرتا ہے، اسے اگنور کرنے کی کوشش کرتا ہے، اس کے اپنے پھر برے اثرات اس بندے کے اوپر خود پڑتے ہیں. کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے اس بارے میں ایک مرتبہ آتا ہے کہ صبح فجر کی نماز تلاوت پڑھا رہے تھے تو آپ سورہ روم کی تلاوت فرما رہے تھے اور پھر بیچ میں آپ کی نماز میں خلل واقع ہو گیا، آپ کچھ بھول گئے بیچ میں سے. پھر جب نماز ختم ہوئی تو نبی کریم صلی اللہ علیہ وسلم نے باقاعدہ فرمایا ما بال اقوام یصلون معنا لا یحسنون الطہور وانما یلبس علینا القرآن اولئک، کہ یہ لوگوں کو کیا ہو گیا ہے، یہ صحیح طرح سے وضو کر کے نہیں آتے، یہ ہماری نماز میں خلل ڈالتے ہیں. تو نبی کریم صلی اللہ علیہ وسلم نے باقاعدہ تنبیہ فرمائی. ظاہر ہے ان کے وحی کے ذریعے معلوم ہو گیا یا اس وضو نہ کرنے والا جو بھی شخص ہوگا جو داخل ہوا ہوگا اس کی اس اگنورنس کی وجہ سے باقاعدہ پوری نماز میں خلل واقع ہو گیا نبی کریم صلی اللہ علیہ وسلم کی، اور یہ نبی کریم صلی اللہ علیہ وسلم کو بات ناگوار گزری. تو یہ وضو صرف کرنا اپنی حد تک ہی نہیں، اس سے یہ بتاتا ہے کہ یہ ایک باقاعدہ جماعت کے لیول پہ بھی دوسروں کے اوپر انفلوئنس ہوتا ہے اس کا باوضو نہ رہنے کا، تو اس سے بچنا چاہیے اور انسان کو کوشش کرنی چاہیے کہ وضو کی حالت میں زیادہ سے زیادہ رہنے کی کوشش کرے. اور وضو کے علاوہ پھر ایک دوسری چیز ہے مسواک، اس کی اپنی ایک بہت زیادہ اہمیت اور فضیلت ہے. ظاہر ہے آج کل کے دور میں تو جو میڈیکل سائنس اور ڈینٹسٹری ہے، خاص طور سے اگر کسی ڈینٹسٹ وغیرہ سے بات کی جائے تو وہ اس کے اتنے زیادہ بینیفٹس بتاتے ہیں. میڈیکل سائنس کی بکس کے اندر اس کے اتنے بے تحاشا ایمپل بینیفٹس لکھے ہوئے ہیں مسواک کے اپنے. اور ہمیں جو حدیث پاک میں فرمایا گیا امی عائشہ رضی اللہ عنہ کی السواک مطہرات للفم مرضات للرب، اس سے بڑی اور کیا بات ہو سکتی ہے کہ اس جو سواک ہے، مسواک کرنا، یہ منہ کی صفائی ہے اور رب کی رضا ہے. ظاہر ہے جسے رب کی رضا مل گئی اسے اور کیا چاہیے ہوگا پھر. تو ایک مسواک کو خالی منہ کی پاکی صفائی اور پھر رب کی رضا کہا گیا. اور اسی لیے شاید ایک روایت میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا لولا نا شک علی امتی لامرتم بالسواک عند کل صلاۃ، کہ اگر مجھے یہ خدشہ نہ ہوتا کہ میری امت کے اوپر مشکل ہوگی، مشقت ہوگی، تو میں انہیں آرڈر دیتا کہ ہر نماز سے پہلے وہ مسواک کریں. یعنی اس کی نبی کریم صلی اللہ علیہ وسلم کی قریب اتنی اس کی ایک اہمیت تھی مسواک کرنے کی کہ فرماتے ہیں میرا دل کرتا ہے کہ تمہیں میں ساری ہر نماز سے پہلے آرڈر دے دیتا نا مسواک کرنے کا، اگر مجھے یہ ڈر نہ ہوتا. ظاہر ہے ہر مسواک بندے کے لیے غالباً پاسبل نہیں ہوگا، ہر وقت مسواک اویلیبل ہونا، پھر ہر وقت ساتھ رہنا، پھر ہر نماز سے پہلے اسے کرنا، یہ ہر بندے کے لیے ایزیلی شاید مشکل ہو. اسی وجہ سے انہوں نے آرڈر نہیں فرمایا، لیکن گویا کہ اتنی ایمفسس کے ساتھ یہ بات فرمائی کہ مسواک کیا کرو. غالباً اس کی وجہ ایک دوسری روایت میں بھی آتی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں ما جانی جبرائیل علیہ السلام قط الا امرنی بالسواک لقد خشیت ان احفی مقدم فیہ، کہ جبرائیل علیہ السلام جب بھی میرے پاس تشریف لاتے ہر دفعہ انہوں نے مجھے مسواک کے لیے ضرور کہا. یعنی مجھے پھر آگے فرماتے ہیں لقد خشید ان اوفیا مقدمہ فیا، کہ میں اتنا پھر اس وہ مجھے جب بھی جبرائیل علیہ السلام تشریف لاتے وہ ضرور مجھے مسواک کرنے کی تلقین کرتے، اور پھر میں مسواک ظاہر کرتا تو مجھے خدشہ ہوا کہ کہیں میں مسواک کر کر کے اپنے آگلے دانتوں کو ہی نہ گھس ڈالوں. تو اتنا زیادہ ایمفسس کے ساتھ باقاعدہ جبرائیل علیہ السلام تلقین فرمایا کرتے تھے وضو یہ مسواک کی. اور اسی وجہ سے پھر نبی کریم صلی اللہ علیہ وسلم نے آف کورس اسے اڈاپٹ کیا. اور امی عائشہ رضی اللہ عنہ فرماتی ہیں کہ لا یرقد من اللیل ولا النہار فاستیقظ الا یتوسق قبل ان یتوضا، کہ کبھی بھی ایسا نہ ہوتا دن میں یا رات میں جب نبی کریم صلی اللہ علیہ وسلم کبھی بھی سو کر اٹھتے تو آپ ہمیشہ وضو سے پہلے مسواک ضرور فرماتے، پہلے مسواک کرتے اور اس کے بعد وضو کرتے، یا آپ صلی اللہ علیہ وسلم کا معمول تھا. اور اسی لیے حضرت حذیفہ رضی اللہ عنہ کی روایت میں بھی آتا ہے جس میں وہ فرماتے ہیں اذا قام للتہجد من اللیل یسوز فاہ بالسواک، کہ جب آپ صلی اللہ علیہ وسلم رات کو تہجد کے لیے اٹھتے تو آپ سب سے پہلے اپنا منہ مبارک جو تھا اس میں مسواک فرماتے اور پھر ظاہر وضو وغیرہ کر کے نماز ادا فرماتے. और इसीलिए हज़रत शुरैह बिन हानी रज़ी अल्लाह अन्हा जो थी, उन्होंने आयशा रज़ी अल्लाह अन्हा से एक मरतबा पूछा भी आई ईशा इनकान यब्दा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इज़ा दखला, जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मामूल के बारे में पूछा हमने आयशा रज़ी अल्लाह अन्हा से और शुरैह बिन हानी ने कि आपका क्या मामूल था जब आप घर में दाखिल होते, तो आप हमने आयशा रज़ी अल्लाह अन्हा ने फरमाया बिस्सिवाक, आप हमेशा सिवाक करते, जब भी घर तशरीफ़ लाते सबसे पहले सिवाक करते, अपनी मुँह की सफाई का ज़ाहिर है इतना ख्याल करते। ऑब्वियसली इसकी ज़रूर बहुत सारी और भी वजूहात तो होंगी होंगी, लेकिन एक वजह उसकी ज़रूर हज़रत अबू अय्यूब अंसारी रज़ी अल्लाह अन्हु की रवायत में मिलती है, जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अरबाउम मिन सुननिल मुरसलीन अल हया व तअत्तुर व सिवाक व निकाह औ कमा क़ाल सलातु वस्सलाम, चार चीज़ें ऐसी हैं जो तमाम के तमाम जो मुरसलीन थे, रसूल थे, जितने भी नबी गुजरे हैं इस दुनिया में आज तक, उन सब में ये चार चीज़ें मौजूद थीं। पहली चीज़ फरमाया अल हया, यानी हया थी, सब हया पाक दामन हया वाले लोग थे। फिर दूसरी सुन्नत जो तमाम के तमाम अंबिया कराम मुरसलीन रसूलों की बयान फरमाई, वो फरमाई तअत्तुर, यानी कि वो खुशबू लगाना उनकी सुन्नत थी। और फिर तीसरी फरमाया सिवाक, यानी कि मिसवाक करना, और चौथी फरमाया निकाह, निकाह करना। यानी ये चार ऐसी चीज़ें हैं जो तमाम अंबिया कराम की सुन्नतें रही हैं, हया, खुशबू लगाना, मिसवाक करना और फिर निकाह करना। तो इसलिए भी गालबन आपके अंदर एक बहुत ज़्यादा एम्फेसिस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी इसका फरमाया। और एक दूसरी रिवायत में गालबन 10 चीज़ों का भी जिक्र आता है कि 10 चीज़ें जो हैं अशरुम मिन अलफितरा, कि फितरत में से है इंसान की, जिसमें आता है कश शारिब व एफाउल लिया, यानी कि मूँछों को छोटा करना, काटना दाढ़ी को, अपनी बियर्ड ग्रो, लेट योर बियर्ड ग्रो, मिसवाक करना, और यू नो ज़ेरे जो आर्मपिट्स के बाल काटना, ज़ेरे नाप बाल काटना, और ये जो 10 चीज़ों का बड़ा फेमस आता है, पानी से यू नो पानी से इस्तंजा करना, पाकी हासिल करना, एट्सेट्रा एट्सेट्रा, तो ये सब चीज़ें फितरत इंसानी में से हैं। गोया जो इब्राहीम अलैहिस्सलाम की जो सुन्नत है, जो तमाम की तमाम उम्मतें हैं वो क्योंकि उस सुन्नत के ऊपर चल रही हैं, और जो ये फितरत इब्राहिमी पर है इसको फॉलो करना क्योंकि आम फितरत इंसानी भी है, तो इसके अंदर ये 10 ऐसी चीज़ें हैं जो सबको सब फॉलो करते थे। और गालिबन सूरह रूम के अंदर इसी बारे में आता है फितरतल्लाहिल्लती फतरन्नास अलैहा ला तब्दील लिखल्किल्लाह ज़ालिका दीनुल क़य्यिम, कि जो अल्लाह की फितरत है उसमें यकसू होकर दीन हक की तरफ यू नो चल पड़ो, ला तब्दील लिखल्किल्लाह, अल्लाह की जो तख्लीक है उसके अंदर कोई तब्दीली नहीं होती, ये ज़ालिका दीनुल क़य्यिम, ये बिल्कुल कायम और दायम बात है। तो ये सारी चीज़ें भी फितरत इंसानी में से ही हैं, मिसवाक करना, दाढ़ी को बढ़ाना मर्दों के लिए, मूँछों को तराशना, काटना, और ये अपने आर्मपिट्स के बाल काटना, अपने ज़ेरे नाप बाल काटना, पानी से पाकी हासिल करना, टॉयलेट वगैरह के लिए वजू वगैरह करने, तहारत के लिए इस्तेमाल करना पानी को, एट्सेट्रा एट्सेट्रा। और इसी को कुरान पाक में गालबन फरमाया गया वसव्वरकुम फअहसन सुवरकुम, यानी जो अपनी अल्लाह ताला ने जो सूरत बनाई है इंसान की, उसको तहसीन बनाना, उसे खूबसूरत बनाना, ये सब चीज़ें ये वो फितरत में से आ जाएंगी जो इस हदीस में भी बयान फरमाई गई। तो गालबन इसीलिए बहरहाल ये मिसवाक एक ऐसी चीज़ इसके अंदर गालबन बार बार रिवायात में आता है जो बहुत ही इम्पॉर्टेंट है, और ये नमाज को कीमती बना देती है। फिर क्योंकि एक रिवायत में आता है आयशा रज़ी अल्लाह अन्हा की कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तफ़ज़ुलु सलात अल्लती युस्ताकु लहा अला सलावातिन अल्लती ला युस्ताक लहा सबईन ज़िहफ़न, कि जो नमाज मिसवाक करके पढ़ी जाए और जो नमाज मिसवाक के बग़ैर पढ़ी जाए उसमें गोया 70 गुना ज़्यादा का फ़र्क आ जाता है। मिसवाक करके नमाज़ पढ़ने में 70 गुना ज़्यादा नेकियाँ मिलती हैं इंसान को। इसीलिए बार बार इन रवायात में मिसवाक का और वज़ू की एक अहमियत जो है वो हमें पता चलती है, इसके बेनिफिट्स हमें पता चलते हैं। तो बहरहाल अल्लाह हमें हर वक्त बावज़ू रहने की और सही मसनून तरीके से वज़ू करने की और अच्छी तरह, जिससे कहा गया आसन अल वज़ू, से अच्छी तरह वज़ू करने की तौफीक अता फ़रमाए, और इसके जो भी बेनिफिट्स हैं उन सब से फ़ायदा उठाने की तौफीक अता फ़रमाए, ताकि इस बहाने से ही हमारे भी जो बॉडी पार्ट्स के अंदर गुनाह हैं, जैसे फ़रमाया नाखनों के अपने नेल्स के अंदर जो गुनाह है वो भी झड़ जाते हैं, तो हमारे भी गुनाह इसी तरह झड़ जाने की हमें मौका और नसीब अता फ़रमाए। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, व अलहम्दुलिल्लाह रब्बिल आलमीन।